FM, Radio Bheri FM.
Radio Bheri FM, Antana Betuplu Cha, Rexy Duituplu, Sat Megahertz. सुर्खेतको लाटिकोइलीमा अटोरिक्सा दुर्घटना हुँदा एकजनाको ज्यान गयो। एसई परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली विषयको परीक्षा।
सुर्खेत उपत्यकामा दैनिक 45 लाख लिटर पानी अपुग। असुरक्षित पानी र कमजोर सरसफाइका कारण विश्वमा वर्षमा 8 लाख बढीको ज्यान जाने गरेको राष्ट्रसङ्घको तथ्याङ्क।
देशको कुल बजेटको 50% बजेट कर्णाली प्रदेशका लागि छुट्याउनु पर्ने मुख्यमन्त्री शाहीको प्रस्ताव। केन्द्र सरकारले ठूलो मात्रामा लगानी गर्नुपर्नेमा जोड।
र यही 14 गते हुने भनिएको एन्फाको चुनाव नगर्न अदालतको आदेश। नेपालले चैत 18 गते मलेसियासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने।
हिमाल पहाड तराई कोही छैन पराई बिहानको भेरी खबरबाट सविता जीसी र डिलु रावतको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शोभायात्रा हाम्रो पात्र मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ। अब खबर विस्तारमा। सुर्खेतको लाटिकोइली शिव मन्दिर नजिकै अटोरिक्सा दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। VA 924 नम्बरको रोकिराखेको अटोरिक्सामा 12/15/7 नम्बरको गाडीमा ठोकिँदा अटोरिक्सा चालकको मृत्यु भएको प्रहरीले बताएको छ। मृत्यु हुनेमा अटोरिक्सा चालक सुर्खेत स्थित 10 काटिएको सिजापति रहेको प्रहरीले बताएको छ। दुर्घटनामा विवेक सिजापति र भद्र बोगटी घाइते भएका छन् भने घाइते दुवैको देउती अस्पतालमा उपचार भइरहेको छ।
पानीका लागि प्रकृति जोगाऊ भन्ने मूल नाराका साथ देशका विभिन्न ठाउँमा कार्यक्रम गरिए तापनि हिजो सुर्खेतमा कुनै पनि औपचारिकता गरिएको छैन। जिल्लामा खानेपानीको क्षेत्रमा काम गर्दै आएको जिल्ला स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले यो दिवसलाई नारामा मात्र सीमित गरेको हो। दिवसको अवसरमा सानो कार्यक्रमको आयोजना समेत नगरिएको जिल्ला स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय सुर्खेतका अध्यक्ष मानबहादुर खत्रीले बताउनुभयो। उहाँले दिवसको अवसरमा विरेन्द्रनगर 5 गणेशुक स्थित खानेपानी मुहान सामान्य सरसफाई गरिएको बताउनुभयो। संयुक्त राष्ट्रसङ्घको साधारण सभाले 22 मार्चलाई विश्व पानी दिवसको रूपमा घोषणा गरेपछि यो दिवस विश्वभर मनाउन थालिएको हो। जलाधार क्षेत्रको संरक्षण, स्वच्छ पानीको अभावमा मानव शरीरमा लाग्ने रोग लगायत पानीको महत्वबारे जनचेतना जगाउन यो दिवस मनाउने गरिन्छ। विश्वमा अहिले पनि 66 करोड 30 लाख मानिस घर नजिक सुरक्षित वा स्वच्छ पानीको स्रोत बिना जीवन चलाउन बाध्य रहेका छन्। विश्वमा उत्पादन हुने फोहोर पानीको 80% भन्दा बढी मात्रामा मानव बस्तीबाट निस्कने गरेको छ। पछिल्लो तथ्याङ्क अनुसार विश्वमा 1 अर्ब 80 करोड मानिसले प्रयोग गर्ने गरेको पानीको स्रोत संक्रमित रहेको छ। असुरक्षित पानी र कमजोर सरसफाइका कारण विश्वमा हरेक वर्ष 8,42,000 मानिसको ज्यान जाने गरेको राष्ट्रसङ्घको तथ्याङ्कमा उल्लेख रहेको छ।
यता सुर्खेतको वीरेन्द्रनगरमा अहिले पनि दैनिक 45 लाख लिटर खानेपानी अपुग रहेको छ। सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले जनसङ्ख्या बढ्दै गएका कारण पानीको माग आपूर्ति अनुसार सहज हुन नसकेको जनाएको छ। संस्थाका अध्यक्ष कुलमणी देवकोटाले वीरेन्द्रनगरमा अहिले दैनिक 1,27,00,000 लिटर पानीको आवश्यकता रहेको बताउनु भएको छ। अहिले नगरमा आपूर्ति 84 लाख लिटर मात्र आएको छ भन्दै खरीखोला र बोरीखोलाको पानी ल्याउँदा पनि सहज वितरण हुन नसकेको उहाँको भनाइ छ। वीरेन्द्रनगरको जनसङ्ख्या सोचेभन्दा छिटो वृद्धि हुँदै जानु, सहरी क्षेत्रमा रहेका पुराना पाइपलाइन जीर्ण हुनु, सडक विस्तारमा क्रममा पानीका पाइपलाइनहरू क्षतिग्रस्त हुनुले पनि पानीको सहज वितरणमा समस्या थपिएको उहाँको भनाइ छ। खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि भेरी नदीको पानी लिफ्ट गरेर वीरेन्द्रनगरमा ल्याउने काम अगाडि बढेको पनि संस्थाले जनाएको छ।
हिजोदेखि सुरु भएको एसी परीक्षाको पहिलो दिन हिजो सुर्खेतमा 319 परीक्षार्थी अनुपस्थित भएका छन्। कक्षा 10 को माध्यमिक शिक्षा परीक्षामा नियमित तर्फका 7,174 एक्जामडेट तर्फका 818 परीक्षार्थी गरी 8,992 जना परीक्षार्थी रहेकोमा 319 जना परीक्षार्थी परीक्षा दिन नआएको जिल्ला शिक्षा कार्यालय सुर्खेतले जनाएको छ। पहिलो दिन भएको अनिवार्य अंग्रेजी विषयको परीक्षामा अनुपस्थित हुनेमा नियमित तर्फका 115 र एक्जामडेट तर्फका 204 जना विद्यार्थी रहेका छन्। सुर्खेतका 30 केन्द्रमा शान्तपूर्ण तरिकाले परीक्षा सम्पन्न भएको जिल्ला शिक्षा कार्यालय सुर्खेतले जनाएको छ। विगतका वर्षहरूमा झैं यस वर्ष पनि परीक्षा केन्द्रमा विद्यार्थीहरूलाई हिजो पहिलो दिन पुष्पगुच्छा सहित स्वागत गरिएको थियो। यस्तै कर्णाली प्रदेशबाट यस वर्षको एसी परीक्षामा झण्डै 40,000 विद्यार्थी सहभागी भएका छन्। यो वर्षको परीक्षामा सबैभन्दा बढी सुर्खेत जिल्लाबाट 7,992 जना र सबैभन्दा कम डोल्पा जिल्लाबाट 665 जना नियमित तथा एक्जामडेट तर्फका विद्यार्थीहरू सहभागी भएका छन्। आज एसीको दोस्रो दिन अनिवार्य नेपाली विषयको परीक्षा भइरहेको छ।
यता कालीकोटमा दुईवटा विद्यालयका दुईजना परीक्षार्थीले जिल्ला कारागार कालीकोटबाट माध्यमिक शिक्षा एसई परीक्षा दिएका छन्। पञ्चदेव माध्यमिक विद्यालय खाडाचक्रबाट परीक्षा फारम भरेका देवीराम पाण्डे र कालिका माध्यमिक विद्यालय पिलीबाट परीक्षा फारम भरेका सुजन कुमार मल्लले जिल्ला कारागार कालीकोटबाट एसई परीक्षा दिएका हुन्। हिजोदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा एसईमा कालीकोटबाट फारम भरेका 4,209 विद्यार्थी मध्ये 3,896 जना विद्यार्थी परीक्षामा सहभागी भएका छन्, जसमा 1,828 छात्र र 2,068 जना छात्र सहभागी भएका छन्, जसमा 136 छात्र र 176 छात्र गरी 312 जना परीक्षार्थी परीक्षामा सहभागी नभएका जिल्ला शिक्षा कार्यालय कालीकोटले जनाएको छ। कालीकोट जिल्लामा 18 परीक्षा केन्द्र तोकिएको छ।
यस्तै बाँकीमा 300 भन्दा बढी परीक्षार्थी अनुपस्थित भएका छन्। जिल्ला शिक्षा कार्यालय बाँकेका अनुसार यसै परीक्षा पहिलो दिन अंग्रेजी विषयको परीक्षामा 309 जना विद्यार्थी अनुपस्थित भएको हो। नियमित तर्फ 206 र एक्जामडेट तर्फ 103 जना परीक्षार्थी परीक्षा दिन नआएको बाँकेका सहायक जिल्ला शिक्षा अधिकारी गोरख बहादुर थापाले बताउनुभयो। बाँकेमा नियमित तर्फ 7,404 र एक्जामडेट तर्फ 528 गरी 7,971 परीक्षार्थी एसई परीक्षाका लागि आवेदन दिएका थिए। त्यसमध्येमा एकजना कैदीले पनि परीक्षा दिएका छन्। लक्ष्मी उच्च माविमा दुईमा अध्ययनरत प्रेम चौधरीले नेपालगञ्जको सरस्वती मावि परीक्षा केन्द्रबाट परीक्षा दिएका हुन्। बाँकेमा 32 परीक्षा केन्द्र निर्धारित गरिएको छ। बाँकेमा पहिलो दिन हिजो परीक्षा शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ।
माध्यमिक शिक्षा परीक्षा एसईको पहिलो दिन प्रदेश नम्बर 7 1,940 विद्यार्थी अनुपस्थित भएका छन्। क्षेत्रीय शिक्षा निर्देशनालयले नियमित तर्फ 895 र एक्जामटेड तर्फ 1,045 विद्यार्थी अनुपस्थित भएको जनाएको छ। अनुपस्थित हुनेमा विद्यार्थी कैलालीमा पनि सबैभन्दा बढी 477 र डडेलधुरामा सबैभन्दा कम 63 जना रहेका छन्। क्षेत्रीय शिक्षा निर्देशनालय परीक्षा फाँटका मोहन बहादुर कठायतले नियमित तर्फ 49,637 र एक्जामटेड तर्फ 3,111 विद्यार्थीले परीक्षा दिएको बताउनुभयो। प्रदेश नम्बर 7 एसई परीक्षाका लागि परीक्षा फारम 55,228 विद्यार्थीले भरे पनि 540 विद्यार्थीले विविध कारणले परीक्षा दिन अयोग्य भएका थिए।
कानुनी रूपमा जातीय विभेद हटे पनि यसको प्रभावकारी कार्यान्वयन नहुँदा अझै पनि जातीय विभेद कायमै रहेको छ। चेतनाको स्तर बढेसँगै जातीय विभेद र छुवाछुत गर्नु दण्डनीय कार्य भएको बुझाइको विकास भएसँगै जातीय विभेद भने बिस्तारै कम हुन थालेको छ। सुनौ नेपालगञ्जबाट पत्रकार निशु जोशीले पठाएको यो रेडियो सामग्री।
गाउँमा टिभी भन्ने हुन्थेन, त्यो बाहुनको जाति साथी थियो, उसको घरमा गएर टिभी हेर्न भनेर गइयो। उनको दराज त्यहीँनिर रहेछ, टिभी पनि त्यहीँनिर रहेछ, ठ्याक्कै त्यो दराज छोइन पुगेछ म बस्दाखेरि। र त्यतिखेर त्यो घरको आमाले चाहिँ मलाई रिएक्ट गर्नुभएको थियो, म तुरुन्तै त्यहाँबाट निस्किएँ।
उहाँ हुनुहुन्थ्यो जातीय विभेद विरुद्धका अभियन्ता प्रेम बिक। दलित भएकी कारण आफूले भोग्नु परेको घटना सुनाउनु हुँदै यो घटनापछि उहाँ अभियन्ता बनेर यस विरुद्धमा काम गर्न थाल्नुभयो। करिब 14-15 वर्षपछि उहाँको अनुभव केही फरक छ।
अहिले चाहिँ ती दिदी बहिनीहरूसँग गाउँमा जाँदा भेट्छु पनि, र उनीहरूमा त होइन त्यतिखेर हामीले गल्ती गरिरहेछौँ भन्ने चाहिँ उनीहरूलाई फिल चाहिँ हुन्छ। तर अब पूजा आजा हुन्छ नि, खाना दिने बेलामा अलगै त्यो चाहिँ अप्रत्यक्ष रूपमा गरिन्छ, ओहो छोइयो भन्ने हिसाबले भन्दैनन् कि, अप्रत्यक्ष बसाइ गर्ने बेलामा ल साथीहरू बस्नुहोस् भन्ने सम्मान पनि दिने र अप्रत्यक्ष विभेद चाहिँ देखाइराख्ने त्यो अनुभव छ, अझै पनि छ।
त्यस्तै उर्मिला कनोजिया परसपुरमा पनि पहिलेको भन्दा अहिले केही परिवर्तन भएको बताउनुहुन्छ।
केही केही चेन्ज भएछ यस्तोमा, बिहा शादीमा जाने अनि टेन्ट वाला खानामा छुच्चिया छैन अनि घरको खानामा छुच्चिया छ।
जातीय विभेद प्रत्यक्ष रूपमा नभए पनि अप्रत्यक्ष रूपमा अहिले पनि समाजमा कायमै रहेको जातीय विभेद विरुद्धका अभियन्ताहरू बताउँछन्। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ बाँकेका अध्यक्ष देवमल सुनार,
पहिलाको भन्दा त केही चेन्ज छ, छुवाछुतको चाहिँ त्यति भेदभाव त छैन, अझै पनि तपाईँको चाहिँ संस्कार त छँदैछ तर चाहिँ भेदभाव छैन।
विभेदसँग आर्थिक स्थिति पनि जोडिएर आउने गरेको सम्बद्धहरूको राय छ, त्यसकारण दलित समुदायको आर्थिक स्थिति सुधारमा ध्यान दिनुपर्ने बताउनुहुन्छ जातीय विभेद विरुद्धका अभियन्ता दिलिसा गौतम।
जो अलिक गरिब छन् उनीहरूलाई चाहिँ हेप्ने प्रवृत्ति हाम्रो समाजमा त अझै पनि छ। अब हाम्रो मेरो श्रीमान पनि यो कृषिमा लेखा अधिकृत हुनुहुन्छ होइन, उहाँ पनि राम्रो पोस्टमा हुनुहुन्छ, त्यो भएर चाहिँ हामीलाई त्यस्तो देखिने तरिकाले भेदभाव हुँदैन कि हामीले अब नदेखिने तरिकाको भेदभाव सहनु परिरहेको छ।
यही कुरालाई मध्यनजर गरेर नेपालगञ्ज उपमहानगरपालिकाले विभिन्न सिपमूलक तालिम प्रदान गर्ने योजना बनाएको नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डाक्टर धौल शमशेर राणा बताउनुहुन्छ।
हामीले नेपालगञ्ज नगरपालिकाले सिपसितै सिड मनी पनि उपलब्ध गराउने योजनाहरू अगाडि बढाएका छौँ, त्यसको लागि पैसा व्यवस्थापन म गर्दैछु। हामीले मान्छेलाई सिप सिकाएर मात्र हुँदैन, सिपको साथ आय स्रोत आउने स्थिति हामीले बनाइदिनुपर्छ, अहिले पनि त्यो कार्यक्रम अगाडि बढाउनको लागि प्रयासरत छु।
संविधान र कानुनले कुनै पनि किसिमको विभेदलाई बन्देज गरेको छ, त्यसकारण जनचेतना र आर्थिक व्यवस्था सुधार गर्दै विभेद भएमा कानुनको परिपालना गराउनतर्फ पहल गर्नुपर्नेमा सम्बद्ध सबै एकमत छन्।
पहिरी खबरमा खबरको सिलसिला जारी नै छ, अहिलेलाई भने यो छोटो विश्राम।
सबैको मन छुने
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले सुर्खेतको लाठीकोलीमा अटोरिक्सा दुर्घटना हुँदा एकजनाको ज्यान गयो, सुर्खेत उपत्यकामा दैनिक 45 लाख लिटर खानेपानी अपुग, असुरक्षित पानी र कमजोर सरसफाइका कारण विश्वमा वर्षमा 8 लाख बढीको ज्यान जाने गरेको राष्ट्रसङ्घको तथ्याङ्क लगायत खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले देशको जम्मा बजेटको 50% बजेट कर्णाली प्रदेशका लागि छुट्याउनु पर्ने प्रस्ताव गर्नुभएको छ। कर्णाली प्रदेशका ठूलो लगानी गर्न सके प्रदेश मात्र नभई नेपाल नै समृद्ध बन्ने उहाँको भनाइ छ। उहाँले कर्णालीमा धेरै स्रोत साधन र सम्भावना भएकाले यसलाई समृद्धिका रूपमा बदल्न पनि केन्द्र सरकारले ठूलो मात्रामा लगानी गर्नुपर्नेमा बताउनु भएको छ। सम्भावनासँगै चुनौती पनि धेरै रहेको भन्दै उहाँले चुनौतीका बीचबाट यी सम्भावनाहरूलाई साकार पार्न सके देशको आर्थिक विकासमा समेत टेवा पुग्ने बताउनु भएको छ। कर्णाली समृद्धिका लागि आगामी वर्षलाई पर्यटन वर्षका रूपमा अगाडि बढाउने भन्दै मुख्यमन्त्री शाहीले रारा कर्णाली पर्यटन महोत्सव मनाइने बताउनु भएको छ। यस्तै कर्णाली प्रदेशलाई अर्ग्यानिकका प्रदेशका रूपमा विकास गर्न र पूर्ण रूपमा विषादी मुक्त बनाउने अभियानमा एकमात्र रहेको नाकालाई कडाई गर्न थालेको मुख्यमन्त्री शाहीको भनाइ छ। मुख्यमन्त्री शाहीले प्रदेशको समृद्धिका लागि कर्णालीलाई स्वायत्त प्रदेशका रूपमा कानुनमै सम्बोधन गर्नुपर्नेमा जोड दिनुभएको छ।
बाँकेको डुडुवा गाउँपालिकाले पूर्वाधार विकास निर्माणको योजना सुरु गरेको छ। गाउँपालिकाले अहिले विभिन्न उपभोक्ता समिति निर्माण गरी विकास निर्माणको योजना सुरु गरेको जनाएको छ। गाउँपालिकाको प्रथम गाउँसभाले पारित गरेका 74 योजनाको काम सुरु भएको गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले बताउनुभयो। नगरपालिकाका 6 वडामा सडक, पिपिसी, नाली निर्माण, माटो पटान, ग्राभेल, कलभर्ट, पुल निर्माण, खानेपानी, सार्वजनिक चर्पी निर्माण लगायतका योजनाहरू रहेको बताउनुभयो। गाउँपालिकाको चालु आर्थिक वर्ष 2074-75 लागि छुट्याएका अधिकांश योजना कार्यान्वयनको प्रक्रियामा अघि बढेको गाउँपालिकाले जनाएको छ। यस्तै सानादेखि ठूला सबै योजना निर्माणका लागि उपभोक्ता समिति बनाएर काम सुरु भएको गाउँपालिकाले जनाएको छ।
महानिधिवक्ता अग्नि खरेलले गम्भीर खालका मुद्दाको छिटो छरितो र निष्पक्ष अनुसन्धानमा ध्यान दिनुपर्ने बताउनु भएको छ। नेपालगञ्ज स्थित उच्च सरकारी वकिलको कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै खरेलले बलात्कार र जबरजस्ती गर्ने सम्बन्धित मुद्दाहरू उपयुक्त अनुसन्धान हुन नसकेको भन्दै अब त्यसमा सुधार हुनुपर्ने बताउनुभयो। खरेलले न्याय क्षेत्रमा आमूल परिवर्तन हुने गरी आगामी वर्ष भदौ 1 गतेदेखि पुरानो मुलुकी ऐन विस्थापित भए नयाँ कानुन लागू हुन लागेकाले त्यसलाई मध्यनजर गरी आवश्यक तयारी थाल्न सम्बद्धहरूलाई सुझाव समेत दिनुभएको छ। 5,96,48,000 रुपियाँ लगानीमा निर्मित 19-3 भवन निर्धारित समयभन्दा 4 महिना अघि नै निर्माण सम्पन्न भई उद्घाटन गरिएको हो। नायब महान्यायाधिवक्ता बद्री प्रसाद गौतमको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसी, उपाध्यक्ष शालिकराम सापकोटा, वरिष्ठ अधिकृत अधिवक्ताहरू एवं कानुन व्यवसायीहरू लगायतको उपस्थित रहेको थियो।
यस्तै महान्यायाधिवक्ता अग्नि खरेलले बाँकेको बैजनाथ गाउँपालिकाका 9 बस्तामा निर्माणाधीन खुल्ला कारागारको स्थलगत निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा कारागारमा आवश्यक पूर्वाधारहरू निर्माणको काममा ढिलाइ भइरहेको भन्दै उहाँले कामलाई तीव्रता दिन निर्देशन दिनुभएको छ। कारागारहरूलाई सुधार गृहमा बदल्न ल्याइएको खुल्ला कारागारको अवधारणा अनुसार बाँकेको 9 बस्तामा पर्ने कृषि फारम बाँकेको 6 बिघा जमिनमा कारागार निर्माण गर्ने काम 2070 जेठ 23 गतेको मन्त्री परिषद बैठकले गरेको थियो। नेपालमै पहिलो खुल्ला कारागार हुने यो कारागारमा 100 जना कैदी राख्ने तयारी गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाहरूलाई पुरुष सरह अधिकारको व्यवस्था गर्ने घोषणा गर्नुभएको छ। ललितपुरमा हिजोबाट सुरु भएको अन्तर्राष्ट्रिय महिला उद्यमीको प्रदर्शनीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले 41% महिला निर्वाचित भएको स्मरण गराउँदै अब कानुनी रूपमा पुरुष सरह नै महिला निर्वाचित हुने व्यवस्था गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको हो। उहाँले महिला कार्यक्रमका लागि सरकारले बजेटको अभाव हुन नदिने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री ओलीले मुलुक निर्माणका लागि महिलाले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ। उहाँले महिलाहरूलाई प्रतिस्पर्धा क्षमताको विकासतर्फ अग्रसर हुन पनि आग्रह गर्नुभएको छ। महिलाले आरक्षणभन्दा पनि पुरुष सरह अवसर अधिकार र सम्मानको खोजी गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ। प्रधानमन्त्री ओलीले महिलाहरूलाई सबल बनाएर मात्रै मुलुकलाई अघि बढाउन सक्ने पनि स्मरण गराउनु भएको छ। फेरि खबरमा खबरको सिलसिला अझै जारी छ। अहिलेलाई भनी यो अर्को छोटो विश्राम।
रेडियो भेरी एफएम।
हिमाल पहाड तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक श्रेष्ठसँगै राष्ट्रिय खबर प्रस्तुत गऱ्यौँ। अब बाँकी खबर। उच्च अदालतका 80 जना न्यायाधीश नियुक्तिमाथि प्रश्न उठाई सर्वोच्च अदालतमा दायर मुद्दाको फैसला हुने मिति फेरि सरेको छ। निर्णय सुनाउने मिति हिजोका लागि तोकिएकोमा न्यायाधीश ओमप्रकाश मिश्रका कारण भने मुद्दा सरेको हो। निवर्तमान प्रधान न्यायाधीश गोपाल पराजुलीको रुचि र चासो जोडिएको मुद्दा न्यायाधीश ओमप्रकाश मिश्र, बम कुमार श्रेष्ठ र डम्बर बहादुर साईको इजलासमा रहेको थियो। इजलासले निर्णय सुनाउनु पर्नेमा न्यायाधीश मिश्र न्याय परिषदको सदस्य समेत बनेपछि मुद्दा हेर्न नमिल्ने अवस्थामा पुगेको हो। आफू सदस्य रहेको परिषद विरुद्धको मुद्दा न्यायाधीश मिश्रले हेर्न नमिल्ने भएको हो। अब मुद्दा कायम मुकायम प्रधान न्यायाधीश दीपक राज जोशी र वरिष्ठतम न्यायाधीश मिश्र बाहेकको इजलासमा पेश गर्नुपर्नेछ। न्यायाधीश फेरिएका कारण फेरि सुरुदेखि नै मुद्दाको सुनवाई गर्नुपर्ने बताइएको छ।
रेडियो नेपालको 68 स्थापना दिवसको अवसरमा आयोजित प्रदेश स्तरीय राष्ट्रव्यापी खुल्ला आधुनिक सङ्गीत प्रतियोगितामा कर्णाली प्रदेशबाट दैलेखका विराज थापा प्रथम हुनुभएको छ। प्रतियोगितामा बाँकेका टीका केसी द्वितीय र सुर्खेतका मेनका आचार्य तृतीय हुनुभएको छ। उहाँहरूलाई स्वर्ण पदक सहित पुरस्कृत गरिएको छ। प्रतियोगितामा 13 जना प्रतियोगीहरू सहभागी रहेका थिए। प्रतियोगिताका निर्णायकहरूमा गंगा केसी, बुलु मुकारुङ र एकगेराज ढकाल रहनुभएको थियो। कार्यक्रममा वरिष्ठ कलाकार प्रेमदेव गिरी, रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र प्रमुख राम पुकार राम सहितले पुरस्कार प्रदान गर्नुभएको हो।
र भेरी खबरको अन्त्यमा अब केही खेल खबर। ललितपुर उच्च अदालतले चैत्र 14 गते हुने भनेको आसन्न अखिल नेपाल फुटबल संघ को निर्वाचन नगर्न निर्देशन दिएको छ। भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले दिएको उजुरीमा ललितपुर उच्च अदालतका न्यायाधीश राजकुमार वनको एकल इजलासले यस्तो निर्णय गरेको हो। दुवै संघले आफूहरूलाई एन्फाले निर्वाचनबाट वञ्चित गरेको भन्दै उजुरी दिएपछि उनीहरूलाई समावेश नगरी निर्वाचन गर्न नमिल्ने भन्दै अदालतले अर्को आदेश नआउँदासम्म निर्वाचन स्थगित गर्न निर्देशन दिएको हो। यसअघि भक्तपुर जिल्ला फुटबल संघले सबै क्लबलाई समावेश गर्न नगरी निर्वाचन गर्न खोजेको भनेपछि जिल्ला अदालतमा विरोधीले उजुरी दिएका थिए, जसमा जिल्ला अदालतले सबैलाई समावेश गरेर निर्वाचन गर्न आदेश दिएको थियो। इन्फाको अध्यक्षमा संस्थापन पक्षबाट मणि कुँवर र परिवर्तन धाराबाट भने कर्मा छिरिङ शेर्पा उठ्नु भएको छ।
र नेपालले चैत 18 गते मलेसियासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ। एएफसी एसियन कप छनौट अन्तर्गत यमनसँगको खेलका लागि नेपाल आउँदो आइतबार कतार जान लागेको हो। यमनसँग आउँदो मंगलबार खेलेपछि नेपाली टोली बुधबार मलेसिया जानेछ। ताजिकिस्तान, यमन र फिलिपिन्स सहितका समूह एफमा रहेको नेपाल छनौटबाट भने बाहिरिसकेको छ। फिफा वरियतामा नेपाल 165 स्थानमा रहेको छ भने मलेसिया 178 स्थानमा रहेको छ।
खेल खबरसँगै बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
लाटी कोइलीमा अटो रिक्सा दुर्घटना हुँदा एकजनाको ज्यान गयो। यसै परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली विषयको परीक्षा हुँदै
सुर्खेत उपत्यकामा दैनिक 45 लाख लिटर पानी अपोग, असुरक्षित पानी र कमजोर सरसफाइका कारण विश्वमा वर्षमा 8 लाख बढीको ज्यान जाने गरेको राष्ट्रसङ्घको तथ्याङ्क।
देशको कुल बजेटको 50% बजेट कर्णाली प्रदेशका लागि छुट्याउनु पर्ने मुख्यमन्त्री शाहीको प्रस्ताव, केन्द्र सरकारले ठूलो मात्रामा लगानी गर्नुपर्नेमा जोड।
र यही 14 गते हुने भनिएको इन्फाको चुनाव नगर्न अदालतको आदेश, नेपालले चैत्र 18 गते मलेसियासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने। हवस् त तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै बिहानको भेरी खबरबाट सविता जीसी र डिलु राउत पनि बिदा हुन्छौँ। ताजा समाचार स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।